नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट प्रवीण शाहीको हार्दिक स्वागत छ। यो कार्यक्रम हरेक सोमबार बिहान 8:15 जाँदा जागरण एफएम सुर्खेत, ध्रुवतारा एफएम दैलेख, खलङ्गा एफएम जाजरकोट, राप्ती एफएम सल्यान र चङ्खेली एफएम कालीकोटबाट एकैसाथ प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कोरोना भाइरसका कारण गरिएको लकडाउनको समयमा भएको महिला हिंसाको अवस्था विषयमा केन्द्रित गरेका छौँ। कार्यक्रममा मानव अधिकार समाचार, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलसँगको कुराकानी,
महिला हिंसालाई सबभन्दा पहिला त जनताको सचेतनाको कुरा हो,
मानव अधिकार शिक्षा कार्यक्रम प्रसारण सुरु भएको अवसरमा प्रदेशका सरकारवालाहरूले कार्यक्रमलाई दिनुभएको शुभकामना सन्देश,
जागरण आउने खालको चेतनामूलक कार्यक्रम रचनात्मक हिसाबले लागू गर्न सकोस्
र लकडाउनको अवधिमा महिला हिंसाको अवस्था सम्बन्धी रेडियो सामग्रीलाई समावेश गरेका छौँ। कार्यक्रमलाई अगाडि बढाऊ हाम्रो नियमित प्रस्तुति मानव अधिकार समाचारबाट। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सिकले लकडाउनको 3 महिनामा मानव अधिकार उल्लङ्घनका विभिन्न विषय तथा घटनाहरू सम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ। 2076 चैत्र 11 गतेदेखि 2077 असार 10 गतेसम्मको अवधिमा देशभरि बलात्कारका घटना 124 जना, बलात्कार प्रयासका घटनामा 36 जना, यौन दुर्व्यवहारका घटनामा 17 जना, घरेलु हिंसाका घटनामा 254 जना, बेचबिखन तथा ओसार पसार प्रयासका घटनामा 4 जना र कथित बोक्सीको आरोपमा 1 जना महिला पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ। उक्त प्रतिवेदनका अनुसार 3 महिनाको अवधिमा देशभरि 187 बालिकामाथि बलात्कार, 75 बालिकामाथि यौन दुर्व्यवहार र बेचबिखन तथा ओसार पसार घटनामा 4 जना बालिका पीडित भएको इन्सेक प्रतिवेदनमा भनिएको छ। इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले साउन 18 गते वीरेन्द्रनगरमा कर्णाली प्रदेशको मानव अधिकारको अवस्था छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश जुम्लाका प्रमुख रमेश कुमार थापाले मानव अधिकार संरक्षण सम्वर्धनमा मानव अधिकारको क्षेत्रमा कार्यरत रक्षकहरूबीच प्रदेश स्तरीय सञ्जाल निर्माण गरी मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि गर्दै आपसी समन्वय र सहकारी हुनुपर्नेमा जोड दिनुभयो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले सबैभन्दा अग्रभागमा रहेर काम गर्दै आएका सञ्चारकर्मी र सञ्चार माध्यम सबैभन्दा बढी मारमा परेको चर्चा गर्दै प्रेसलाई सङ्कुचित पार्नु भनेको नै मानव अधिकार संरक्षणप्रति राज्य संवेदनशील नभएको बताउनुभयो। यस्तै वामका कार्यकारी निर्देशक मधुरानी ढकाल, आवासका कार्यकारी निर्देशक पवित्र साई र दण्डपीडित साझा चौतारीका कर्णाली प्रदेश अध्यक्ष शीतलसिंह राठौरले लकडाउनको अवधिमा एकल महिलालाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गरेको, बाल विवाह, घरेलु हिंसा र बलात्कारका घटना बढ्दा महिलाहरू प्रत्यक्ष मारमा परेको उल्लेख गर्नुभयो।
Thank you.
अब हामी लकडाउनको अवधिमा महिला हिंसाको अवस्था सम्बन्धी तयार गरिएको रेडियो सामग्री प्रस्तुत गर्दैछौँ। महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य आधारमा शारीरिक, मानसिक, यौनजन्य, आर्थिक, मनोवैज्ञानिक र अन्य कुनै किसिमको हिंसाजन्य कार्य हुँदै आएका छन्। महिलाहरूमा घरभित्रै, कार्यस्थलमा, बाटोमा या अन्य कुनै पनि ठाउँमा परिवार, आफन्त, छिमेकी, सहकर्मी वा नचिनेका मानिसहरूबाट पनि हिंसा हुने गरेको छ। महिला भएकै कारण भोग्नु परेको हिंसा नै महिला हिंसा हो। बलात्कार, बलात्कार प्रयास, यौन दुर्व्यवहार, घरेलु हिंसा, कथित बोक्सीको आरोप आदि महिला हिंसाका केही उदाहरणहरू हुन्। महिलामाथि हिंसा हुनुमा प्रमुख कारण प्रतिसत्तात्मक सोच र त्यसबाट बनेका राज्य तथा सामाजिक संरचनाहरू हुन्। महिला हिंसाको प्रकृति र स्वरूपहरू बदलिएका छन्, तर सदियौँदेखि महिलाहरूमा हिंसा भइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। हिंसा सहेर बस्नु हुँदैन। कोरोना भाइरसका कारण नेपालमा 2076 साल चैत्र 11 गतेदेखि लकडाउन सुरु भएको थियो। पछिल्लो समयमा लकडाउन खुकुलो भए पनि पूर्ण रूपमा खुलिसकेको छैन। यसबीचमा सामाजिक गतिविधि र हिँडुल गर्न भाइरसका कारण जोखिम र लकडाउनका कारण असजिलो भएकोले अधिकांश मानिसहरू परिवारसँगै घरमा बसिरहेका छन्। धेरै मानिसहरूको जीवनशैलीमा परिवर्तन आएको छ, अभाव बढेको छ। यस्तो जटिल परिस्थितिमा पनि महिला तथा बालिकामा विभिन्न प्रकारको हिंसा भइरहेको छ, जुन विडम्बनापूर्ण छ। कुनै पनि प्रकारको हिंसा भएमा नजिकैको प्रहरी, स्थानीय तह वा अदालतमा उजुरी दिनुपर्छ। परिवार वा अन्य व्यक्तिहरूले पनि महिला तथा बालबालिकामाथि भएको ज्यादतीका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन र हिंसा पीडित महिला तथा बालबालिकाको पुनर्स्थापनाको लागि आवश्यक सहयोग गर्नुपर्छ। आजको कार्यक्रममा हामीले लकडाउनको अवधिमा कर्णाली प्रदेशमा घटेका महिला हिंसा र न्यूनीकरणका सम्बन्धमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलसँग कुराकानी गरेका छौँ। उहाँलाई हामीले सबैभन्दा पहिला महिला हिंसा न्यूनीकरणमा प्रदेश सरकारको रणनीति कस्तो छ भनेर सोधेका छौँ।
अब हामीले महिला हिंसालाई सबभन्दा पहिला त जनताको सचेतनाको कुरा हो, नागरिकको सचेतनाको कुरा हो। महिला र पुरुष एउटै हुन्, महिला र पुरुष मिलेरै समाज विकासका माध्यमबाट हाम्रो घर परिवार, समाज र राष्ट्रको विकास हुन्छ भन्ने कुरा बुझ्नु पर्यो। त्यसपछि महिलाप्रति गर्ने जुन दुर्व्यवहार हुन्छ, घरेलु हिंसाहरू छन्, एउटा सामाजिक सांस्कृतिक परम्पराले हेर्ने जुन दृष्टिकोण बदल्नुपर्ने जरुरी छ। यसका लागि शिक्षा चाहिन्छ, यसका सचेतना चाहिन्छ, कानुन पनि छ। फेरि महिला हिंसा गर्यो भने यस्तो यस्तो अपराध कुरोमा चाहिँ दर्ज हुन्छ भन्ने कुराहरू जुन कानुनले व्यवस्था गरेका छ, यसमा पनि कडाईका साथ लागू गर्ने कामहरू तिनटै तहका सरकारले गर्नुपर्छ गरेको अवस्था चाहिँ छ। विगतभन्दा महिला हिंसाका घटनाहरू अहिले घट्दै गएको अवस्था त छ नै, तर पनि यतिले मात्र काफी होइन। महिला पुरुषको सम विकासका माध्यमबाट राष्ट्रको र प्रदेशको विकास गर्नुपर्छ भन्ने सिकाउनुपर्छ, बुझाउनुपर्छ, त्योतिर अभिप्रेत गऱ्यौँ भने महिला हिंसा स्थायी रूपमा चाहिँ अन्त्य हुन्छ।
समुदायमा भएका महिला हिंसाका घटनाहरू कमै मात्रामा मात्र उजुरीको रूपमा आएको पाइन्छ। पीडितहरूलाई न्यायिक निकायसम्म पुर्याउनको लागि मन्त्रालयको के योजना छ?
अब यस्तो छ, मेलमिलाप गरिदिने होइन, जस्तोसुकै महिलामाथि ठुलो हिंसा भए पनि होइन भइगयो, बसौँ, छलफल गरौँ, फसिबोको राखौँ, सानोतिनो केही गरेर मिलिहालौँ न भन्ने जुन हाम्रो परम्परा छ नि, यसले गर्दाखेरि महिलाहरू अझ बढी हिंसाका शिकारहरू भएका छन्। तर पनि आफूमाथि हिंसा भयो भने, प्रजनन अधिकारमाथि चाहिँ अन्याय भयो भने त्यस्तो तल मेलमिलाप गर्ने लाग्नु हुँदैन। आफूले कानुनी उपचार खोज्नै पर्छ, कानुनले दिएको अधिकार प्रयोग गर्ने, अदालतमा जाने, प्रहरी कहाँ जाने, उजुरी दिने, कार्यवाही गराउनुपर्ने हुन्छ। अब हाम्रो मन्त्रालयको अब यही हो, जनशक्तिको अभावको कारण अब हाम्रो महिला बालबालिकाको विशेष सामाजिक सुरक्षाको क्षेत्र हो। जिल्ला जिल्लामा कार्यालय त हामीले पुर्याएका छौँ, तर पनि तल तलसम्म काम गर्ने हाम्रो जनशक्तिको अभाव छ, र तर पनि हामीले सहजीकरण गर्छौँ, हाम्रो सक्दो सहयोग हुन्छ।
यो लकडाउनको समयमा पनि महिला तथा बालबालिकामाथि विभिन्न हिंसाहरू भएको पाइयो, यस्तो विपत्तिको समयमा पनि हिंसा बढिरहनुको कारण चाहिँ के होला मन्त्रीज्यू?
अब यस्तो भयो, यो झन् कस्तो भयो भन्नुहोला भने, मान्छेहरू कमसे काममा इङ्गेज हुन्थे, आफ्नो आफ्नो काममा जान्थे, अहिले त घर बस्ने भए अलि बढी झै झगडा हुने, झन् बढी चाहिँ अलि मान्छेहरूको फ्रस्ट्रेसन आउने, सामाजिक रूपमा नराम्रा घटनाहरू घट्ने, अहिले हेर्नुभयो भने आत्महत्याका घट्छ नि लकडाउन भन्दा पहिला भन्दा अहिले बढी बढेको छ। मेन्टल्ली ठिक नभएका मान्छेहरू झन् ठिक नहुने भए कि होइन, घरमा बस्यो, केही अरू काम छैन, उपाय छैन, कोहीसँग भेटघाट छैन, झन् फरक ढङ्गले सोच्ने, सामाजिक विकृतिको रूपमा ल्याउने, यसले गर्दाखेरि पनि महिला बालबालिकामाथिको हिंसा हुने भयो।
हाम्रो प्रदेशमा भइरहेको महिला हिंसा न्यूनीकरण गर्न सरकारवालाहरूको भूमिका चाहिँ कस्तो रहनु पर्ला?
एकदमै उल्लेख्य भूमिका रहनु पर्यो। नागरिक समाजहरूले पनि आफ्नो खालको भूमिका सचेतीकरणका कार्यक्रमहरू लैजानु पर्यो। सञ्चार जगत त झनै महत्त्वपूर्ण हो, तपाईँ हामी सबैको एउटै सरकारले मात्र गरेर हुने कुरा होइन, होइन, अझ नागरिक स्तरबाट प्रत्येक नागरिकले सचेत हुनु पर्यो।
उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाँस्यौ गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहस्या हुनु, जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाइ समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौं गर्दा कुहिनो वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा, खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
अब लकडाउनको अवधिमा कर्णाली प्रदेशमा भएको महिला हिंसाको कुरा गरौं। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार लकडाउन सुरु भएको 2076 चैत्र 11 गतेदेखि साउन 19 गतेसम्म कर्णाली प्रदेशमा 105 जनामा घरेलु हिंसा, 49 जनामा बलात्कार, 18 जनामा बलात्कार प्रयासको घटना भएको तथ्याङ्क छ। 23 जनामा बहुविवाह, 5 जनाको बालविवाह, 2 जनालाई बोक्सीको आरोप लागेको र 1 बालिकामा यौन दुर्व्यवहारको घटना भएको प्रदेश प्रहरी सञ्चार शाखाले जानकारी दिएको छ। अब प्रस्तुत छ मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबारे कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले दिनुभएको शुभकामना सन्देश।
मानव अधिकार र सामाजिक न्यायको निम्ति हिंसेकले आफ्नो स्थापना कालदेखि यसले खेलेको भूमिका, यसले गरेको पहल कदमीले मानव अधिकार रक्षाका सन्दर्भमा निकै महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको इतिहास सर्लङ्गै छ र यसले सङ्घीय संरचना अनुसार पनि संरचनाहरूलाई स्थापना गर्दै विस्तार गर्दै अगाडि बढेको छ। हामी निकै खुसी छौँ कर्णालीमा यसले आफ्नो संरचना बनाएर आफ्नो संरचना मार्फत जसरी आफ्ना कार्यहरूलाई मानव अधिकार शिक्षा कार्यक्रमलाई जसरी अहिले व्यवस्थित गर्दैछ र मानव अधिकार शिक्षा कार्यक्रम मात्रै होइन यसले 10 जिल्लामा कहाँ के भइरहेको छ, मानव अधिकारको क्षेत्रको कामहरूलाई कसरी व्यवस्थित गर्न सकिरहेका छौँ या मानव अधिकारका सन्दर्भमा भइरहेका गतिविधिहरू, मानव अधिकारका विपक्षमा भएका गतिविधिहरूलाई कन्ट्रोल गर्न, नियन्त्रण गर्न र त्यसलाई दीर्घकालीन हिसाबले नै हल गर्नका निम्ति चेतनामूलक शिक्षामूलक कार्यक्रमका साथसाथै सरकारवाला पक्षलाई खबरदारी गर्ने, सुझाव दिने, सचेत बनाउने जुन खालको कार्य यसले गर्दै आएको छ यो अझै प्रभावकारी होस् भन्ने हाम्रो शुभकामना। अहिले 5 जिल्लाबाट कार्यक्रम सुरु गरेको छ, मानव अधिकार शिक्षा कार्यक्रम रेडियो मार्फत 5 जिल्लामा गरेको छ र अब 10 जिल्लामा यसले गर्न सकोस्। यी रेडियो कार्यक्रम मात्रै होइन, अरू आवश्यक नाटकहरू, अरू सृजनशील कुराहरू जसले मान्छेहरूमा यो मानव अधिकार विरोधी कुनै पनि हिंसाहरू राम्रो होइनन् है। यसो हेर्दाखेरि लकडाउनको बेला पनि महिलाहरूमाथि नै हिंसा बढिया छ, बालबालिकामाथि हिंसा बढिया छ, गरिबहरूमाथि नै हिंसा बढेको छ। त्यसो हुँदाखेरि यो न्याय कसरी उत्पन्न हुनसक्छ, न्याय के हो भन्ने कुरा एउटा खालको स्वतस्फूर्त जागरण आउने खालको चेतनामूलक कार्यक्रम रचनात्मक हिसाबले लागू गर्न सकोस्। धन्यवाद।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शुभकामनापछि दैलेख स्थित नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले दिनुभएको शुभकामना।
27 वर्ष अघि 2051 सालबाट मानव अधिकार के हो, किन मानव अधिकार चाहिन्छ, मानव अधिकारको संरक्षण कसरी गर्नुपर्छ भन्ने सन्दर्भमा रेडियो नेपाल मार्फत सञ्चालन भइरहेको थियो, जो इन्सेकले उत्पादन गरेको सञ्चालन भइरहेको थियो। अहिलेसम्म आउँदा मानिसहरूले आफ्नो अधिकारको क्षेत्र, आफू बाँच्न पाउने अधिकार, खान शिक्षा ग्रहण गर्न पाउने अधिकार, स्वास्थ्य सेवा लिने अधिकार जस्ता बुझ्न जानकारी लिन सक्ने अवस्था निकै सुधार भएर आइरहेको अवस्था हो। आजको दिनमा आइपुग्दा कहीँ जातीय विभेदको सन्दर्भमा अप्रिय घटनाहरू भएका छन्, कहीँ चाहिँ लिङ्गका आधारमा अप्रिय घटनाहरू घटेका छन्। यी घटनाहरूले समाज रूपान्तरण बल पुर्याउँदैनन्, त्यसका निमित्त सकारात्मक सोचको विकास गर्नु आवश्यक छ। यी सबै कुरामा चाहिँ नै चेतना अभिवृद्धि होस्, कार्यक्रम सञ्चालन गर्ने एउटा सुरुवात गरे, त्यो कुरा जानकारी प्राप्त गरे म साह्रै खुसी छु। यो कार्यक्रमले पूर्ण सफलता प्राप्त गरोस् भन्ने शुभकामना। शुभकामना दिन चाहन्छु। धन्यवाद।
मानव अधिकार शिक्षा कार्यक्रम आजलाई यति नै। कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, कर्णाली प्रदेश कार्यालय, सुर्खेत। हामीलाई surkhet@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पुरा भएको छ। कार्यक्रमबाट म प्रस्तोता प्रवीण शाहीसँगै उत्पादन टिमलाई बिदा दिनुहोस्। नमस्कार।